नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत छ। म प्रवीण पोखरेल। शुक्रबारदेखि काठमाण्डुमा जारी सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटिको बैठकमा सदस्यहरूले पार्टी र सरकारप्रति विभिन्न विषयहरू उठाउँदै टीका टिप्पणी गरेका छन्। सरकारले गरेका कामको प्रचार हुन नसक्दा सरकारको आलोचना भएको केही सदस्यहरूले बताइरहँदा केही सदस्यहरूले भने पार्टीमा भ्रष्टाचार मौलाउँदै गएको, नेता तथा कार्यकर्ताको जीवनशैली चालचलन आदिमा तड़क भड़क देखिएकाले यो सरल र जनपक्षीय हुने सुनिश्चित गरिनुपर्ने लगायतका विषय उठाएका छन् भने अर्कोतर्फ सरकारलाई सुशासन कायम राखी समाजवादमा जान सुझाव दिएका छन्। विभिन्न 15 समूहमा विभाजन गरी तयार पारिएको छुट्टा छुट्टै प्रतिवेदनमाथि आज पार्टीका शीर्ष नेताले जवाब दिने र बैठक आजै सकिने जनाइएको छ। यही सन्दर्भमा आज हामी नेकपाको केन्द्रीय कमिटी बैठकमा उठेका विषयहरूले दिने सन्देश के हो, यसले नेपाली राजनीतिमा पार्ने प्रभाव लगायतका विषयमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहिसक्नुभएका खगराज अधिकारीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। खगराज अधिकारीज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
हजुर,
अब नेकपाको केन्द्रीय कमिटिको बैठक शुक्रबारदेखि काठमाडौँमा चलिरहेको छ, विभिन्न विषयमा छलफल भएका छन्, बाहिर विभिन्न विषयहरू आएका छन्। अब यहाँकै मुखबाट सुन्दा बैठकमा के विषयहरू उठे, बैठक कसरी सञ्चालन भइरहेको छ?
हजुर, बैठक अत्यन्तै हार्दिकतापूर्वक खुला खुलस्ता आफ्ना मनमा लागेका कुराहरू समूह समूहमा साथीहरूले व्यक्तिगत रूपमा टाइम लिएर प्रशस्त समयका साथ राख्नुभयो। समूह नेताहरूले सकेसम्म त्यसको प्रतिनिधित्व गर्नु खोज्नुभयो। केही समूह नेताहरूले आफ्ना कला देखाएर सबै समूहको प्रतिनिधित्व गर्न कोसिस गर्दा गर्दै पनि भ्याउनु भएन। तर पनि मूल रूपमा अब बैठक व्यवस्थित रूपमा पार्टी एकीकरण भएपछिको व्यवस्थित पहिलो बैठक भन्दा हुन्छ यसलाई, त्यो बैठकमा जीवन्त छलफल भएर पार्टीलाई ऊर्जा गति दिन र सरकारका असल कामहरू राष्ट्र निर्माणमा, विकासमा, सुशासनमा, भ्रष्टाचारलाई अन्त्य गर्ने कुरामा सरकारले के जति काम गर्दै गएको छ, अहिले त हुन त बाहिर गरेको प्रचारमा त अहिले पो भ्रष्टाचार भयो भन्ने ढङ्गले चाहिँ नि प्रचार हुन थालेको छ, तर भ्रष्टाचार जे भएका थिए ती भ्रष्टाचारका जरा समात्दै समात्दै सरकार सुनकाण्डदेखि लिएर जग्गा व्यक्तिकरण गर्नेदेखि लिएर सारा काममा जो सरकारले एकपछि अर्को स्टेप चालेको छ, मुलुकमा अब केही नयाँ लोकतन्त्रले, गणतन्त्रले, संघीयताले मुलुकलाई अगाडि बढाउन सक्छ भन्ने कुराको वास्तवमै जनतालाई अहिले नयाँ एउटा विश्वास जाग्दै गएको छ र त्यो जाग्ने विश्वासलाई सरकारले निरन्तर अगाडि बढाउँदै जानुपर्दछ र सरकार केही चिटक ढङ्गले जाओस् भन्ने पनि छ। र अर्को कुरा, नेता कार्यकर्ताहरूको जीवनशैली कुनै पनि हालतबाट दूषित ढङ्गले प्रभावित नहोस् भन्ने कुरामा उच्च सतर्कता कार्यकर्ताहरूमा नेताहरूमा देखियो। त्यो उहाँहरूले नेतालाई र आफै स्वयं केन्द्रीय सदस्यहरूलाई पनि सजग र सतर्क गराउँदै यो कम्युनिस्ट आन्दोलनको भविष्यका बारेमा हामी बहु कोणबाट परीक्षित छौँ, त्यसैले हरेक परीक्षामा हामी बारम्बार समुत्तीर्ण हुनुपर्ने भएकोले उच्च संस्कार संस्कृतिका साथ अगाडि बढ्नुपर्छ भन्ने कुरा भावनात्मक रूपमा मात्रै होइन व्यवहारमा समेत देखिएको छ। र यो जीवन्त छलफलका साथ पार्टीलाई एकीकृत पार्टीलाई एकताबद्ध बनाउने ठुलै उत्साह चाहिँ बैठकले
हजुर। तर बैठकमा तारिफ भन्दा सरकार र पार्टीको तारिफ भन्दा आलोचना धेरै सुनियो, धेरै सदस्यहरूले चाहिँ आलोचना गरेको पाइयो। अब यो कति वास्तविकताको नजिक छ के लाग्छ यहाँलाई? यहाँले अलिकति भन्नुभयो सरकारले धेरै राम्रा कामहरू पनि गरेको छ, पार्टीले भ्रष्टाचार लगायतका विषयमा सफलता पनि हात पारेको छ यो यसका विरूद्धमा। वास्तविकता भन्दा अलिकति टाढा रहेर आलोचना गरिएको हो त?
आलोचना भन्दा पनि कस्तो भने मूल कुरा प्रतिवेदनमा र नेताहरूले आफैले पनि बैठक ढिलो भयो, हामीले जीवन्त फिडब्याक पाउन पाएनौँ भनेर जुन सुरुमै नेताहरूले र त्यसमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो र पार्टी अध्यक्षले प्रतिवेदनको सन्दर्भमा पनि बताउनु भयो र महासचिवले संगठनात्मक प्रस्तावको बारेमा पनि बताउनु, पार्टीभित्र व्यवस्थित विधि विधान र नियमित बैठकको अभावमा अनेकौं गुटबन्दी र गुटबन्दीको नेतृत्व शीर्ष नेताहरू नै, यो पार्टीको पहिलो तहको नेताहरू नै हुन् तिनीहरू मध्येबाट विभिन्न अब प्रतिष्ठानहरूको नामबाट अनि गुटबन्दी चलाउने काम हो, यसले पार्टीलाई जीवन्त बनाएन, अब आइन्दा नहोस् भन्ने कुरा तपाईँहरूले आफैले पनि प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसलाई हामी जोड दिन्छौँ भन्ने कुरा हो र प्रतिवेदनका सकारात्मक कुरा त यहाँ छँदैछन्। तर ध्यान पुर्याउनु पर्ने कुरा यो छ, हेक्का राखौँ, एकजनाले मात्रै पनि भ्रष्टाचार गरेको कुरा पनि व्यापक रूपमा आउँछ र सिङ्गै पार्टीलाई फुल्छ, त्यस कारणले देशभरिका स्थानीय तह, प्रदेश तह र केन्द्रमा सङ्घीय सरकार समेत मा कहीँ कतै दाग लाग्नुहुन्न है भनेर सतर्क गराएको कुरालाई ल भ्रष्टाचार माउला भनेर अब कसैले भन्छ भने बुझाइको जेडा कली बुझाइ मात्रै हो भन्ने बुझ्नु पर्ला हामीले। हाम्रो छलफलले हामी हाम्रै भविष्यप्रति चिन्तित छौँ र यो भविष्य बेदाग अगाडि बढ्नुपर्छ भन्ने नै कुरा त्यहाँ छलफल चलेको, टाढा पनि होइन नजिक पनि होइन, यथार्थसम्म छलफल थियो।
भनेपछि केही कुराहरू चाहिँ वास्तविकता भन्दा अलिकति पर रहेर आवेगमा पनि प्रसंगहरू उठाइएका छन् भन्ने यहाँको भनाई।
आवेग उत्तेजना त कस्तो भने केही विषयहरू जो प्रतिवेदनले अब उल्लेख गरेका छ, अन्तर्राष्ट्रिय परिस्थिति, विश्व सम्बन्धमा वर्ल्ड अर्डरमा आएका कुराहरूलाई अत्यन्तै सन्तुलित ढङ्गले असम्भावना मूलक विश्व शक्तिमा एउटा सिफ्ट भइरहेको छ। अब पहिला युरोपमा बेलायतको नेतृत्वमा प्रथम विश्वयुद्ध पछाडिको समय त्यस्तो थियो भने दोस्रो विश्वयुद्धपछि अमेरिका बिस्तारै अमेरिका र रुसमा पावर सिफ्टिङ थियो र रुसको सोभियत सङ्घको विघटनपछि एक ध्रुवीय अमेरिका जुन अगाडि बढिरहेको थियो अब बहुध्रुवीय रूपमा विश्वका क्षेत्रीय सङ्गठनहरू आसियन, सार्क, युरोपियन युनियन, ओपेक लगायतका विभिन्न समूहमा बहुध्रुवीय विश्वले आफ्नो एउटा आत्मनिर्भर स्वाधीन अर्थतन्त्र निर्माण गर्ने, राष्ट्रिय अखण्डता स्वाधीनता र सार्वभौमता जोगाउन र आन्तरिक एवं बाह्य सुरक्षाका निम्ति र मानवीय सुरक्षा अहिलेको पक्ष मानवीय सुरक्षाका निम्ति विश्व अत्यन्तै संवेदनशीलता लागेका पूर्वक लागिरहेको अवस्थामा हाम्रा कुनै अभिव्यक्ति हाम्रा भनाइहरू जो सत्ता र सरकारमा रहेको पार्टी हो, त्यस कारण हामी हिजो विपक्षमा सडकमा कतिपय बेजिम्मेवार हुँदा निर्वाचन चल्थ्यो भने जिम्मेवारीपूर्वक नै हाम्रो अभिव्यक्ति दस्तावेजहरू आउनुपर्छ भन्ने तलसम्मको छलफलमा सम्पूर्ण केन्द्रीय सदस्यहरू एक जिम्मेवार भएर प्रस्तुत भएको र यसले चेतनाको स्तर, राजनीतिको सम्बन्धमा गरेको विश्लेषण, वर्ग दृष्टिकोण, सामाजिक रूपान्तरण, बारम्बार जनपरिषद हुनुपर्ने अवस्था, यी सबै कुरालाई राम्रोसँग बुझेर आएको सन्दर्भमा अब कसैले चाहिँ नि एउटा सिंह हात्ती छाम्दाखेरि अब कान छाम्दा नाङ्लो जस्तो, खुट्टा छाम्दा चाहिँ नि अब यो थाम जस्तो लाग्न सक्छ। तर त्यसैले अब सामान्यतया विशिष्ट र सामान्यको बिचको अन्तर सम्बन्धलाई हामीले बुझ्न र बुझाउन सक्दा वा नसक्दाको फरक हो यो, जसले जे बुझ्यो अथवा जति जुन छोटो समयमा जति व्यक्त गर्न सक्यो त्यो मात्रै निष्कर्ष हो कि भन्ने कसैलाई लाग्न सक्छ, मूल रूपमा प्रतिवेदनहरूप्रतिको दृढ समर्थन गर्यो।
तर यो कुराहरू भनिरहँदा अब ठेक्कापट्टा जस्ता गैर राजनैतिक क्रियाकलापमा पार्टीका नेता कार्यकर्ताहरूको नाम धेरै जोडिनुले अब बैठकमा सदस्यहरूले अधिकांश सदस्यहरूले उठाएका विषयहरू ठिक हुन् कि जस्तो आम जनतालाई परेको अवस्था पनि छ नि फेरि।
म तपाईँलाई के बताउँ भने 447 जना केन्द्रीय कमिटिका सदस्य छौँ हामी, अब त्यसमा प्रदेश कमिटीका 1000 जना सदस्य छौँ, महानगर कमिटीका, महानगर कमिटीका, गाउँपालिका कमिटीका, होइन हामी अब यसरी त लाखौँ सङ्गठन सदस्य छौँ। त्यसमध्ये मैले अहिले तपाईँलाई निवेदन गरेँ, एउटा बोरा सिङ्गो आलुको बोरामा एउटा कुहिएको आलु भयो भने सबलाई बिगार्छ नि, होइन? अहिले भर्खर चाहिँ नि केही समय पहिले कालीकोटको अध्यक्ष सुर्खेतमा आउँदै अख्तियारले समात्यो, होइन? अब त्यो पृष्ठभूमिको हिसाबले हिजो नेकपा माओवादीको थियो भनेर त भयो नि, त्यो त अब नेकपाको भइसक्यो, होइन? त्यस कारण नेकपाको एउटा वडा अध्यक्ष पनि भ्रष्टाचारमा संलग्न भयो कि गीत गाउनेहरू धेरै हुन्छन्, त्यस कारण ठेक्कापट्टामा पनि कोही संलग्न हुनु हुँदैन, मैले उठाएको यो 5 महाधिवेशनदेखि उठाइरहेको छु र मेरो ग्रुपमा मैले उठाएको हुँ। हाम्रो सम्पत्ति अवैध रूपमा 1 रुपियाँ पनि कसैले कमाएको छ भने त्यो चाहिँ छानबिन गर्ने राज्यले त गरि नै हाल्छ, तर पार्टीभित्रैबाट पनि हामीले अब यो छानबिनको प्रक्रिया पनि अगाडि बढाउँ, पारदर्शी बनाउँ, उत्पादन कार्यमा लागौँ, यो ठगेर चन्दा उठाएर पार्टी चलाउने कुरा बन्द गरौँ भनेर मैले यहाँ प्रदेशमा पनि राखेँ। अस्ति हामी पोखराको प्रतिनिधि सभाको चुनावमा हामीलाई मतदानमा सहभागी नहुनेहरूसँग हामीले यो रुपियाँ पनि गरौँ, आफ्नै आन्तरिक पैसाबाटै हामीले हाम्रो व्यवस्था निर्वाचन आयोगले दिएको सिडिङभित्रैबाट हामीले निर्वाचन सम्पन्न गऱ्यौँ। अब हामी यो अभियानमा जानुपर्छ भन्ने कुरा निरन्तर उठेको छ र निर्वाचन प्रणालीको कारणले मान्छेमा यो स्वच्छ छवि जोगाइरहन गाह्रो हो भन्ने कुरा मूल रूपमा उठेको कडी त्यो हो। निर्वाचन प्रक्रिया पद्धति यसलाई कसरी चाहिँ नि सरल र कम खर्चिलो बनाउने, खर्च नभएका मान्छेहरू पनि आधारभूत तहका विलक्षण क्षमताका प्रतिभाका धनी व्यक्तित्वहरू महिला हुन्, मधेसी हुन्, दलित हुन्, सबै समुदायका मान्छेले फर्स्ट पास द पोस्टमा पनि भाग लिएर चुनाव जित्न सक्ने व्यवस्था कसरी गर्न सकिन्छ वा निर्वाचन प्रणालीको बारेमा पुनर्विचार गर्नुपर्ने बेला आयो, बारेमा नेतृत्वले सोधोस् भन्ने सबैतिरबाट आएको कुरा हो। त्यसैले एका ठाउँमा त्यस्ता ठेक्कापट्टामा जनप्रतिनिधि निर्वाचित हुनै हुन्न भन्ने छ सबैको, एका ठाउँमा त्यस्तो देखिएको पनि छ। त्यस कारणले त्यो समग्र प्रवृत्ति होइन, आंशिक प्रवृत्ति हो, त्यो हाम्रो पार्टीमा त हुनै हुन्न, अरूमा नै नहोस्, समाजको नेतृत्व गर्ने अगुवा पार्टी त्यस्ता व्यक्तिगत राज्यको प्रयोग गरेर त्यो पदको हैसियतको प्रयोग गरेर राज्यबाट दोहन गर्ने ठाउँमा जाने कल्पना गर्नै हुन्न भन्ने गरी एकदमै ठुलो एउटा चेतावनी स्वरूप आएको छ, त्यो बडा जोडदार रूपमा आएको छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा काठमाडौँमा चलिरहेको नेकपाको केन्द्रीय समितिको बैठक र त्यहाँ उठेका विभिन्न विषयहरूका सन्दर्भमा नेकपाका केन्द्रीय सदस्य खगराज अधिकारीसँग हामी कुराकानी गरिरहेका छौं। अब अधिकारीज्यू, यहाँहरूको मुख्य उद्देश्य भनेको समाजवाद स्थापनाको हो। अब समाजवाद स्थापनाका लागि यहाँहरू त्यही नारा लिएर आम जनतामा जानुभयो र नेकपाले चाहिँ आम जनताको मत जितेर अहिले सत्तासीन रहेको अवस्था छ। अब यस सन्दर्भमा समाजवाद, मुलुकलाई समाजवादतर्फ लाने दिशामा बैठकमा के विषयहरू उठे, के सुझावहरू आए?
धेरै राम्रो प्रश्न उठाउनु त मैले वास्तवमा समाजवाद भनेको उत्पा योग्यता अनुसारको काम र काम अनुसारको दाम हो। मान्छे बेरोजगार हुनु भएन, चिकित्सक छन् या त्यस्तै महत्वपूर्ण जिम्मेवारीमा छन्, तिनीहरूले धेरै सेवा गर्नुपर्छ भने उनीहरूलाई सहुलियत र सेवा अलिकति बढी होला। एकै ठाउँमा जम्मा भएर काम गर्न सक्ने, कारखानामा काम गर्ने मजदुरहरू हामी छौँ भने हाम्रो छोराछोरी लालन पालन गर्ने, भरण पोषण गर्ने, शिक्षा दीक्षा दिने चाहिँ एकै ठाउँमा बनाएर भेहिकल चाहिँ कलेक्टिभ मास भेहिकलबाट पनि सेवा लिन सक्ने होइन, त्यस प्रकारको आधार बनाउनका निम्ति त मूलत राष्ट्रिय अर्थतन्त्र, स्वाधीन अर्थतन्त्र र व्यापार घाटामा सन्तुलन कायम गर्दै जाने र अब राष्ट्रिय पुँजीको विकास गर्ने, त्यसमा विदेशी पुँजी र प्रविधिको सहयोग लिएर चौतर्फी विकासको अभियान सञ्चालन गर्ने काममै लाग्नुपर्छ र नेपाली मोडेलको अर्थतन्त्र कस्तो समाजवाद हो त भन्दाखेरि हामी धेरै पछाडिको उत्पादन सम्बन्ध, सामन्ती उत्पादन सम्बन्धको लघु वित्तीय सम्बन्धबाट अगाडि बढेको नेपाललाई अब मेगा वित्तीय उत्पादन प्रणालीमा या कृषि अर्थतन्त्रलाई व्यवसायीकरण गर्दै बाँझा रहेका जग्गाहरूमा समय सापेक्ष बिउ बिजन या त्यसका चाहिँ नि फसलहरूको पहिचान गरेर विकास गर्ने मोडेलमा जानु पर्यो। उद्योग धन्दा र कल कारखाना त्यस अनुरूपका हुनु पर्यो। बाटोघाटोको पहुँच हामीले कनेक्टिभिटी त बनायौँ, तर गाउँ रितिएर अब गाउँ बजारबाट किनेर विदेशमा आप्रवासनमा रहेका वा वैदेशिक रोजगारमा रहेका रेमिटेन्सबाट हामी फेरि त्यही विदेशकै सामान किन्ने, चामल दाल तरकारी अन्डा मासु किन्ने गऱ्यौँ भने हामी उल्टो विनाशतिर जान्छौँ। त्यस कारणले हाम्रा गाउँबाट हाम्रा उत्पादन किनेर बजारले खाओस्, त्यसो गर्दै हामी अन्तर्राष्ट्रिय बजारमा समेत बेच्न सक्ने परिस्थिति निर्माण गऱ्यौँ भने शिक्षा र स्वास्थ्यमा सरकारले जिम्मा लिने, अन्य यस प्रकारको परिस्थिति निर्माण गर्दै यो उत्पादनमा जोड दिने काम गर्यौँ भने नेपाली मोडेलको अब समाजवादका आधारहरू भन्छन्। अहिले त समाजवाद त हाम्रो मात्रै होइन, सिधै संविधानकै हो समाजवाद तर्फ जाने भन्ने। त्यसैले समाजवाद तर्फको यात्रा निजी पुँजी कमाउने, व्यक्ति मोटाउने या मुक्तिवर व्यक्तिहरूको जीडिपीको योगदानको आधारमा राष्ट्रिय जीडिपी र जिएनपीमा जोडिने कुराले समाजवादी अर्थतन्त्र निर्माण हुँदैन। त्यसकारण कोही मान्छे पनि भोको नाङ्गो हुनु भएन, बेरोजगार हुनु भएन, स्वास्थ्य उपचारबाट वञ्चित हुनु भएन। आधारभूत रूपमा बेसिक कुरा त्यो हो। र अब राज्यलाई कर तिरेर धनी हुन चाहनेले पनि धनी हुन सक्छन् होइन। त्यसैले कर हामीले प्रष्टै भनेका छौँ, करको एउटा कर बढाउने होइन, करको दायरामा सबैले ल्याउने हो। त्यस कारणले त्यो वास्तवमा प्रगतिशील अर्थतन्त्र भनेर सबैले हामीले आफ्नो सिप क्षमता त्यहाँ प्रदर्शन गरेका छौँ। हाम्रो मोडेल न रुसी मोडेल हुन्छ, न चिनिया मोडेल हुन्छ, न किवाली मोडेल हुन्छ। हाम्रो मोडेल नेपाली नै मोडेल हुन्छ र नेपाली मोडेल भनेको यहाँको उत्पादनमा आधारित भएर यहाँको उत्पादन सम्बन्धलाई पहिचान गरेर शोषणका सम्पूर्ण आधारहरू, कुजनीतिका सम्पूर्ण आधारहरू भत्काउँदै सांस्कृतिक रूपान्तरणका साथ जाति भाषा धर्म संस्कृतिका आधारमा वा भेद भूगोलको आधारमा हुने सम्पूर्ण असमानताहरूको अन्त्य गर्दै स्वाधीन अर्थतन्त्र निर्माण गर्नु नै नेपाली मौलिक समाजवादी अर्थतन्त्रका आधार हुन् भन्ने मोटो कुरा हामीले छलफलमा गएका छौँ। र त्यसमा विज्ञ विशेषज्ञ सहित राखेर उपभोक्ता र उत्पादनकर्ता या लाभकर्ताहरूको बिचको सघन एउटा अन्तर्क्रियाबाट हामीले नेपाली मौलिक मोडल
तर यही अवस्थामा अब तपाईँहरूकै नेताहरू जसले समाजवाद तर्फ नेपाललाई डोर्याउने हैसियत राख्छन् उनीहरू निर्णायक हुन्छन्, तिनीहरू चाहिँ पुँजीवादको घेराबन्दीमा पुँजीपतिको घेराबन्दीमा पर्दै गर्दा यहाँहरूले लिनुभएको लक्ष्य पूरा होला भन्ने आम नागरिकलाई विश्वास कति होला?
तपाईँले धेरै राम्रो कुरा उठाउनु भयो। के हो भने हाम्रो पुँजी र प्रविधि राष्ट्रिय स्वाधीनतातर्फ उन्मुख हुनु पर्यो। पुँजी त प्रचुर बढाउने हामीले, तर के हो भने आफू व्यक्तिगत लाभका लागि या विलासिताका लागि लाग्यौँ भने न्यूनतम रूपमा पनि यो आफ्ना लाल सेनाहरूका राति सुतेको बेलामा लाल सेनाका चप्पलहरू, छुवालीका चप्पलहरू जो चुडिएका थिए ती सिलाउने माओसेतुङको प्रभाव छ। आफू लामो शरीर लिएर ब्रिटिस साम्राज्यवादलाई भारतबाट हटाएर स्वतन्त्रता दिलाउने गान्धीको प्रभाव छ हाम्रो देशमा भने हामी उच्च अब सादा जीवन उच्च विचारका साथ जानुको विकल्प छैन। यो हाम्रो यो संस्कार र संस्कृति हो। त्यस कुरामा हामी चाडबाडमा आफ्ना भोज भतेरमा भड्किलोपन देखायौँ भने हामी कम्युनिस्ट रहिरहन सक्दैनौँ, मात्रै होइन कि सामाजिक अभियन्तासम्म पनि रहन सक्दैनौँ। त्यस बारेमा हाम्रो सिङ्गो पङ्क्तिको उच्च सतर्कता छ।
हजुर, अब हामी अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ यो कुराकानीको। अब सत्तारूढ दल ठूलो नेपालकै ठूलो दल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी छ र यसले गर्ने निर्णयहरू, यसले दिने निर्देशनहरू धेरै जनताहरूको एउटा चासोको विषय पनि हुन सक्छ। के प्रभाव पार्छ नेपाली राजनीतिमा, सरकारमा अब यो बैठकले, जारी बैठकले?
र जनताप्रति जवाफदेही अब बनाउने कुरामा यसले ऊर्जा प्रदान गर्छ। अर्को कुरा अब हामीले भनेका पनि छौँ, अब पार्टीको शीर्ष नेतृत्वदेखि केन्द्रीय कमिटीका सबै सदस्यहरू वर्षको एक महिना आधारभूत तहमै, वडा तहमै वा टोल तहमै बसेर जनता सँगसँगै जनताका दैनिक क्रियाकलापमा संलग्न हुने र पार्टीलाई त्यसरी लैजानुपर्छ भन्ने समेतका सुझावहरू त्यहाँ आएको हुनाले ती सुझावलाई शिरोधारित गर्न सक्ने परिस्थिति निर्माण भयो भने पार्टी त अब यो कस्तो हुन्छ भने अवैध जिल्लाकै रूपमा अगाडि बढिरहन्छ। अनि कमी कमजोरीहरूको बारेमा पनि हामीले आत्मालोचना गर्यौँ। कम्युनिस्ट पार्टीको मूल संगठन निर्माणमा आलोचना, आत्मालोचना, सुझाव, टिप्पणी अब जनताबाट जनताकै लागि भन्ने मूल एउटा कार्यशैली हो यसको। त्यो कार्यशैलीलाई पुनर्ताजगी गरेको सन्दर्भमा अब नेतृत्वलाई एकचोटि फेरि सोच्ने मौका दियो यसले, होइन आफ्नो गति र मति सच्याउने या ऊर्जा पैदा गराउने सन्दर्भमा यसले ठुलो ऊर्जा पैदा गर्यो। त्यसैले बैठक अब कमिटी ठुलो छ, चाहेको अवस्थामा बैठक बस्ने भेन्यु समेत पाउन गाह्रो हुन्छ, तर यो कुरालाई केन्द्रीय सदस्यहरूले पनि हामीले आत्मसात गरेका छौँ। मूल नेतृत्वले पनि गुटबन्दीको सिकन्जाभित्र बसेर षड्यन्त्र र चाउपेचमा लाग्नु हुँदैन भन्ने कुराको शिक्षा पनि लिएको हुन सक्छ। आफ्ना निहित व्यक्तिगत स्वार्थका लागि, पद प्राप्तिका लागि कार्यकर्ताहरूलाई भर्याङ बनाएर उक्लने काममा अब नेतृत्व लाग्ने र षड्यन्त्रमा लाग्नु हुन्न। राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू, यो कम्युनिस्ट पार्टीको एकता, यसको विजय भनौँ न समानुपातिक समावेशिताको निर्वाचन प्रणालीबाट फर्स्ट पास त पोस्ट मात्रै होइन त्यसबाट यति धेरै मतका साथ छवटै प्रदेशमा सरकार हुने र दुई नम्बर प्रदेशमा सँगै सबभन्दा ठुलो पार्टी हुने यो अद्वितीय जुन उपलब्धि छ नि, जनताले दिएको माया प्रेम सद्भाव र विश्वास, यसलाई कायम गर्न नसक्नु हो भने त अहिलेको नेतृत्व सक्षम होइन भन्ने।
हजुर हस् अधिकारीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो महत्वपूर्ण सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, आजको अन्तर संवादमा काठमाडौँमा जारी नेकपाको केन्द्रीय कमिटिको बैठकको सन्दर्भलाई लिएर यो बैठकमा उठेका विभिन्न विषयहरूमा केन्द्रित भएर नेकपाका केन्द्रीय सदस्य खगराज अधिकारीसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको यो कार्यक्रमबाट प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।